नमस्कार, रेडियो कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। म दिपा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घण्टा र यसको पुनः प्रसारण शनिबार साँझ 7 बजेदेखि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ।
साथै तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरामा हामी पैसाकै विषयमा कुराकानी गर्छौँ। पैसाको व्यवस्थापन र सही सदुपयोग कसरी गर्न सकियो भने परिवारलाई खुसी र सुखी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले यो कार्यक्रममा विभिन्न सामग्रीहरू सहित छलफल गर्ने गर्छौँ। यति भनिरहँदा मधुबन, अहिलेको परिवेशको कुरालाई चाहिँ अलिकति जोड्नु पर्छ है।
आज तिज नै छ।
अब तिजको बेलामा बाहिर हेर्दाखेरि पैसाको व्यवस्थापनको कुरा गर्दा धेरै कुरामा छलफल गर्नुपर्ने देखिन्छ होइन। अब विशेष गरी महिला दिदी बहिनीहरूको चाड, महिला दिदी बहिनीहरू
यति बेला अब महिला दिदी बहिनीहरूले आफूले क्षमता भन्दा पनि बढीको सामान, सुन होस् या कपडा होस्, त्यो लगाउनेमा आफ्नो क्षमता हेर्नुभन्दा पनि अर्काको देखासिकी गर्नाले चाहिँ अलिकति परिवारमा केही अप्ठ्यारो हुने गर्छ। तर तपाईँले आफूलाई जति छ त्यसैमा सन्तुष्टि हुनुभयो।
चाडबाडको नाममा अनावश्यक पैसा खर्च गर्नु चाहिँ ठिक हुँदैन। यदि त्यो पैसाले पछि गएर केही राम्रो काममा सदुपयोग गर्न सकिन्छ भने, चाडबाड त मनाउने यो धर्म संस्कार र संस्कृतिको रूपमा आएका हाम्रा पर्वहरूलाई नमनाउनु त भएन। तर कसरी चाहिँ व्यवस्थापन गरेर थोरैमा पनि हुन्छ भने किन चाहिँ धेरै गर्नु पर्यो, किन तडक गर्नु पर्यो भन्ने कुरामा चाहिँ विचार पुर्याउनु पर्छ है।
अब यति भनिसकेपछि आज हामी यस्तै विषयमा कुराकानी गर्दैछौँ, जुन सानो व्यवसायबाट अहिले थुप्रै ठाउँमा आफ्नो लगानी विस्तार गर्नुभएको छ। एउटा पत्रिका वितरणबाट अहिले उहाँसँग थुप्रो ठाउँमा लगानी गर्नु भएको छ।
उहाँले व्यवसाय गरेर र निरन्तर रूपमा लागि परेर निकै ठुलो प्रगति गर्नु भएको छ भन्नु पर्यो समग्रमा होइन। आज हामी उहाँसँग पैसा कमाउँदै गएर त्यसको व्यवस्थापन गर्दै गयो र सही सदुपयोग गर्दै गयो भने एक दिन कहाँ पुगिन्छ है।
आज हामी सिस्ने पुस्तक पसल सुर्खेतका सञ्चालक उदिराम डाँगीका अनुभव सुन्छौँ। व्यवसाय कस्तो चल्दैछ यहाँको?
व्यवसाय विषयमा अब मैले अहिले धेरै ठाउँमा चाहिँ मेरो अब लगानी भइसक्यो। अब अहिले करिब करिब अब रेडियो, त्यसै गरी पत्रिका, त्यसै गरी होटल व्यवसाय, प्रेस होइन, अरू एजुकेसनल कन्सल्टेन्सीहरू, पुस्तक पसल सबै गरेर 8-10 व्यवसाय भयो।
पहिला कुन व्यवसायबाट सुरु गर्नुभयो?
पत्र पत्रिका पुस्तक पसल हो मुख्य, त मेरो पुरानो व्यवसाय पुस्तक पसल हो। अहिले म अरू व्यवसायमा छु, इन्केस छु।
कहिलेबाट सुरु गर्नुभयो पत्र पत्रिकाको व्यवसाय?
मैले त 55 सालबाट हो, खास गरी म 54 सालबाटै सुरु गरेँ। खास गरी म 55 सालकोबाट चाहिँ पत्र पत्रिकाको हकर भएर बिक्री गर्न सुरु गरेँ। कर्मश अनि पत्र पत्रिका हुँदै पुस्तक पसल भयो, पुस्तक पसल हुँदै हुँदै होटल व्यवसाय भयो, अनि प्रेसमा यो प्रिन्टिङ सम्बन्धी।
अब त्यति बेला तपाईँले जुन व्यवसाय सुरु गर्दा सुरु सुरुको फेसमा कस्तो प्रतिक्रिया पाउनु भयो?
अहिलेको भन्दा उति बेला यो सूचना प्रविधिको पनि अब अलिक पहुँच कम थियो। टेलिफोनहरू पनि अब धेरै टाढाबाट आएर टेलिफोन गर्नुपर्ने, मोबाइल त थिएन होइन। धेरै जसो ग्राहकसँग प्रत्यक्ष फेस टु फेस कुरा हुने, फेस टु फेस डिस्कस हुने, बात हुने हुन्थ्यो। अब अहिले मोबाइलको, इन्टरनेटको हरेक कुरा चाहिँ अब सूचना प्रविधिको विकास भएको हुनाले अलिक कम्युनिकेसन पहिलाभन्दा ग्याप छ। तर अहिले चाहिँ र प्रतिस्पर्धा पनि पहिलाको भन्दा धेरै छ। अब मैले पत्र पत्रिका पुस्तक पसल सुरु गर्दाखेरि सुर्खेतमा 1 दर्जन मात्रै थियो करिब करिब, अहिले तपाईँको 50 भन्दा बढी भइसकेको छ व्यवसाय। नाफाको हिसाबले पनि पहिले मापदण्ड थिएन, अब पाठ्य पुस्तकको मूल्य, स्टेसनरी, मसलन्दहरूको मापदण्ड थिएन त्यस्तो। अब अहिले चाहिँ राज्यले पनि कागजको मूल्य, स्टेसनरीको मूल्य होइन, विभिन्न छपाईको मूल्यहरूको मापदण्ड लगाएको छ। अब यसमा अलिक सीमित मार्जिन छ, पहिला जस्तो त्यस्तो चाहिँ स्टेसनरी व्यवसाय, पुस्तक व्यवसायमा खासै त्यस्तो पहिला जस्तो नाफा छैन अहिले।
अब त्यति बेला तपाईँले व्यवसाय सुरु गर्नुपर्दा अरू व्यवसायहरू पनि थिए होला, तर यही व्यवसाय कसरी रोज्नु भयो?
यो व्यवसाय त अब यो एउटा लगानी, पत्र पत्रिका व्यवसाय भनेको अलि लगानी, कम लगानीमा गर्न सकिने, एकदमै थोरै पैसामा। अब पत्रिकाको हकर हुँदा प्रेसबाट पत्रिका ल्याउँदाखेरि लगानी गर्न नपर्ने, पत्रिका प्रकाशकहरूले चाहिँ सित्तैमा त्यो पत्रिका बाँड्नलाई व्यवस्था गर्ने, अब ग्राहकहरूले चाहिँ गराए अग्रिम पनि पैसा पाइने, महिना महिनामा पैसा पनि पाइने, अनि तुरुन्तै पनि अब क्यासमा पनि तपाईँको डेली तपाईँको एउटा दुईवटा अब फुटकर ग्राहकले पनि किन्ने, तुरुन्तै चाहिँ पैसा पनि आउने, अनि त्यसको कमिसन पनि सुरक्षित हुने उसै दिनमा, जै दिन दुःख गऱ्यो उसै बेला कमिसन पनि सुरक्षित हुने, र जुन त्यसको चाहिँ सानो रकम हुन्छ पत्रिकाको कम्पनीमा फिर्ता गर्ने, जहाँ प्रकाशकलाई दिने, जे होस् कमभन्दा कम लगानीमा चाहिँ हुने व्यवसाय। र फेरि अनिवार्य रूपमा तपाईँको हरेक पब्लिकमा प्रत्येक घर दैलो पनि पुग्नुपर्ने, तर कमभन्दा कम लगानीमा, सानो लगानीमा चाहिँ हुने भएको हुनाले अब यो व्यवसायतिर अब लगानी मेरो खासै थिएन, लगानी नभएको हुनाले यो व्यवसायतिर अलिक झुका बढी भयो।
तपाईँ आफैले यही व्यवसाय गर्छु भनेर लाग्नुभयो कि कसैबाट प्रेरणा पाएर लाग्नुभयो?
त्यसो होइन, म चाहिँ खास गरी अब आफै म खास चाहिँ अब साइन्सको विद्यार्थी, म त्रिभुवनमा एसएलसी गरेर प्लस टू साइन्स गर्न आएको, यहाँ पढ्न आएको, यहाँ जन्माभिको पहिलो ब्याचको विद्यार्थी हो म, त्रिभुवनको एसएलसी पछि 54 पहिलो ब्याच हो। अनि पश्चिम चरणमा चाहिँ म मेरो अब घर रुकुम, मेरो नागरिकता रुकुम, अलिक पुलिस प्रशासनले यहाँको चाहिँ अब रुकुमबाट पढ्न लेख्न आएको मान्छेलाई अलिक तङ गरेको त्यति बेला चाहिँ अलिक तङ गरेको, डेराहरू खानतलासी गर्ने, नागरिकताहरू हेर्ने, अनि त्यसपछि गएर अनि अलि चाहिँ केरकार गर्ने, कहिले गिरफ्तारी गर्ने, अनावश्यक चाहिँ कहीँ ग्रुपमा अनि बस्न नदिने, त्यस्तो खाले थियो 54-55। अब उतातिर तपाईँको चाहिँ अब युद्ध सुरु भएको थियो पहाडतिर, अनि हामी पहाडतिरबाट यहाँ पढ्न आएको रुकुमबाट, विशेष गरी मेरो नागरिकता रुकुमबाट थियो, अनि नागरिकता बोकेर हिँड्नुपर्ने विद्यार्थीहरूले त्यस्तो समस्या थियो कि त्यति बेला। अनि रुकुम घर भएको भन्ने बित्तिकै अनि पुलिसले चाहिँ निकै केरकार गर्ने, अनि मेरो चाहिँ पढाइ बिग्रियो, हेर्नुहोस् पढाइ चाहिँ पढ्दा पढ्दै मेरो पढाइ बिग्रियो, अलिक पढ्ने वातावरण भएन, खास चाहिँ अब रजिस्ट्रेसन फर्म छुट्यो त्यति बेला, मलाई गिरफ्तारी गरेको थियो पुलिसले रुकुमको विद्यार्थीहरू, अब त्यहाँ ग्रुपमा डेरा गरी बस्ने गणेश चोकमा, त्यही डेराबाट नै पक्राउ गरेर लग्यो पुलिसले, त्यतिकै शङ्कास्पद भनेर। कुनै त्यस्तो राजनीति संलग्न, कुनै त्यस्तो किसिमको चाहिँ कुनै पार्टी पङ्क्तिप्रति त्यस्तो कुनै अब युद्ध सामग्री ओसा प्रसार अथवा कुनै त्यस्तो किसिमको थिएन, अनि शङ्कास्पद भनेर, शङ्कास्पद आतङ्कारी भनेर चाहिँ गिरफ्तारी गर्यो। गिरफ्तार गरेपछि मेरो पढाइमा अलिक तनाव भयो, मलाई तनाव, पढाइ पनि तनाव भयो, अनि रजिस्ट्रेसन फर्म पनि छुट्यो मेरो 11 को। त्यसपछि मलाई चाहिँ अब घरमा फर्किन पनि वातावरण भएन, पढ्ने वातावरण बिग्रियो। त्यसपछि म सुर्खेत पस्छ भन्ने यहाँ 2-3 पुस्तक पसलहरू पनि थिए, म खास काम खोज्दै जाने क्रममा चाहिँ यहाँको केही एकजना व्यवसायीको चाहिँ त्यहाँ प्रभात स्टेसनरी हो जस्तो लाग्छ मलाई, म उहाँले खोल्नु भएको थियो सानो पुस्तक, एउटा पुस्तक पसल, म त्यहाँ काम खोज्न गएको थिएँ। केही दिनमा काम पनि गरेको थिएँ, हप्ता 10 दिन काम पनि गरेँ पत्रिका बेच्ने। त्यसपछि उहाँहरूको यस्तै सर्कलबाट चाहिँ यहाँको स्थानीय पत्रिका देउती भन्ने निस्किन्थ्यो त्यही बेला, अनि जनचासो त्यस्तै गरेर, अनि बिहानी, अनि यस्तै सुर्खेत पोस्ट आदि पत्रिका निस्किन्थ्यो त्यति बेला। अनि त्यसको हकर भएँ म तिनीहरूको, उहाँहरूको चाहिँ चिन्जानीबाट, अनि हकर भएँ। हकर भइसकेपछि अनि पत्रिका पहिले सुर्खेत पोस्ट लगाएर अरू पत्र पत्रिकाहरू वितरण गर्दै गएँ। पछि मैले वितरण गर्दै गर्दै जाने क्रममा अरू राष्ट्रिय स्तरका पत्रिकाहरू पनि मसँग जोड्दे र व्यवसाय अनि बढ्दै गयो।
होइन,
बाध्यता, आर्थिक सङ्कट नभए मुख्य कुरा आर्थिक सङ्कट हो र बाध्यता पनि थियो मलाई। यहाँ तपाईँको एकदमै सुर्खेतमा बाँच्न गाह्रो थियो, बस्न, खान, अनि हिडुल गर्नलाई अथवा आधारभूत खर्च चाहिँ अब उतारेर पनि पक्राउ परेर हिरासत बसिया थियो पुलिसका, घरतिरबाट पनि खर्च बन्द भएको, अब गाउँतिर पनि मेसेज गलत गयो, आतङ्कारी भएर पक्राउ पऱ्यो भन्ने किसिमको भयो कि, आतङ्कारी भएको हुनाले त पक्राउ गरेको भन्ने किसिमले घरमा पनि भरमा हालिदिए। बुवा आमालाई पनि उता यहाँ आउने डर भयो, भेट्ने आउनु गाह्रो भयो, भेट्नै दिनन्थ्यो पुलिसले, अब खर्च त कुरै छ। त्यसपछि अनि गाउँतिर फर्किन पनि गाह्रो भयो, पढाइ पनि रजिस्ट्रेसन फर्म छुट्याएर लिएर गएको।
अनि तपाईँले त्यो पढाइ छोड्नुभयो बिचमा?
पढाइ छोडेँ म पत्रिका वितरण लगाएँ,
पत्रिका वितरण काम थालेपछि घर परिवारबाट कस्तो प्रतिक्रिया? होइन,
उहाँहरूले त पहिलो कुरा त अब चिठी पत्र गएपछि हो अथवा कसैले सन्देश लिएपछि हो, टेलिफोन थिएन अनि मोबाइलको थिएन, त्यसले गर्दाखेरि म के पेसा गर्छु भन्ने पनि कति बेला थाहा थिएन। जब म पक्राउ परेँ, पुलिसले हिरासत गर्नु बित्तिकै आतङ्कारी भएर पक्राउ परेँ भनेर रेडियोले पुग्यो, त्यही खबर गाउँमा गयो र घर परिवारमा पनि भ्रम भयो, छोराले गल्ती गरेको भन्ने पनि भयो कि, बुवा आमालाई, आफन्तहरूलाई, माउलीहरूलाई पनि त्यस्तै भयो। तर मैले गल्ती गरेको थिएन, म सकुशल फर्केँ पुलिसका पोस्टबाट, अनि म निरन्तर आफ्नो सङ्घर्ष गरिरहेँ पत्रिका बेच्ने।
कति वर्ष जति यो पत्रिका वितरण कामलाई तपाईँले निरन्तरता दिनु?
मैले त एकदम निरन्तर तपाईँको करिब 60 सालको दशकसम्म मैले चाहिँ लगभग 54-55 सालदेखि लिएर 58-59 साल मैले लगातार गाडीमा गएर माइकिङ गरेँ, त्यसो तपाईँको आमसभामा, सार्वजनिक समारोहहरूमा, विभिन्न गल्ली गल्लीहरू, सुर्खेतका सबै अफिसहरूमा, अब गल्ली गल्लीमा सबै ठाउँमा घर घरमा गएर पत्रिका वितरण गरेँ। त्यो पत्रिकाबाट केही पुँजी मैले कलेक्सन गरेँ, थुप्रैले सहयोग पनि गर्नुभएको छ, व्यवसायहरूले, आफन्तहरूले सहयोग पनि गर्नुभयो बिचमा। अनि बेस चाहिँ मैले सानो पुस्तक पत्र पत्रिका सेन्टर बनाएँ, एउटा सेन्टर बनाएँ पत्र पत्रिका सेन्टरबाट हुँदै, अनि बुकहरू स्टेसनरी राखेँ, अनि स्टेसनरी राख्दा राख्दै मैले अहिले यहाँसम्मको 8-10 वटा व्यवसाय, करिब 100 जना बराबर अहिले काम गर्छन् स्टाफ मेरो, सबै रेडियो, पत्रिका, होटल, प्रेस, अरू निर्माण सम्बन्धी, अनि पुस्तक पसल सबै गरेर करिब 100 जना जति अहिले कर्मचारीहरू चाहिँ अहिले चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारमा छन् मसँग अहिले।
धेरै वर्षको सङ्घर्षपछि तपाईँले चाहिँ त्यो प्रतिफल पाउनु?
20 वर्ष करिब पुरा भयो, 54 सालदेखि नै म सुरु गरेको हो, अहिले 74 साल भयो, 20 वर्ष भयो मेरो व्यवसाय चाहिँ।
यो बिचमा तपाईँलाई धेरै पैसाले अलिकति अप्ठ्यारो पारेको कुनै त्यस्तो क्षण छ?
पैसाले त मलाई सबभन्दा अप्ठ्यारो परेको भनेको 55-56 हो, म घर भाडा बस्ने सुर्खेतमा बस्ने ठाउँ पनि त्यो कोठाबाट तिर्न नपुग्यो, नभएर मैले चाहिँ प्रयोग गर्ने एउटा त्यो डोरीको खटिया थियो कि, त्यो डोरीले चाहिँ बनेको खटिया थियो, त्यो समेत घरबेटी जो घरबेटी हुनुहुन्छ अहिले नाम नभनौँ, वीरनगरको वार्ड नम्बर 6 हुनुहुन्छ, यहाँकै बजारकै एकजना हुनुहुन्छ व्यवसायी, उहाँको घरमा बस्थेँ, मैले त्यो भाडा चाहिँ तिर्न नसकेर समेत त्यो भाडा त्यो खाट पनि मैले दिएको अवस्था हो, 2 छाक नखाएर 1 छाक पनि खाएको अवस्था हो कुनै दिन, त्यो एकदमै चाहिँ याद आउँछ। अहिले पश्चिम चरणमा उति बेला मलाई चाहिँ 10-20 रुपियाँको समस्या थियो भने अहिले मलाई 10-20 लाखको समस्या छ अहिले, अनि 10-20 रुपियाँ जो नहुँदा जति पीडा हुन्थ्यो अहिले तपाईँको चाहिँ 10-20 लाख नहुँदा बढी पीडा छ पहिलाभन्दा त्यस्तो छ पैसाको चाहिँ जति कारोबार बढाउँदै गयो जति जति व्यवसाय बढाउँदै गयो त्यसको अलिक तनाव बढी हुने महत्त्व झन् बढ्ने हुँदो रहेछ पैसामा
यो तपाईँको यो व्यवसायमा तपाईँको पारिवारिक सहयोग चाहिँ कतिको मिल्यो
परिवारिक सब पहिलो कुरा त अहिले मैले अब म जेठो छोरा हो मेरो बुवाको होइन मेरो भाइहरू सबै मेरो मभन्दा कान्छो छन् मैले सबै भाइ बहिनीहरूलाई पढाउने लेखाउने उनीहरूको चाहिँ सिप विकास गराउने उनीहरूलाई व्यवसायमा लगाउने अहिले सबै भाइहरू रोजगार छ कुनै पनि मेरो घरमा बेरोजगार छैन म विदेशमा गएको भाइहरूलाई पनि मैले बोलाएर कसैलाई मिल कसैलाई ड्राइभर कसैलाई स्टेसन व्यवसाय कसैलाई बोर्डिङ खोल्ने कसैलाई अनि निर्माण सम्बन्धी काम गर्ने कसैलाई सोलरको बत्तीको अनि कसैले ग्यासको आदि विभिन्न कसैलाई तरकारी फलफुल समेत कसैलाई कृषि फार्म समेत चाहिँ सबै भाइ बहिनीहरू मेरो सम्पूर्ण परिवारलाई मैले चाहिँ आफूले सक्दो चाहिँ सिप सिकाएर आफूले आइडिया दिएर सबैलाई व्यवसायमा लगाएको छु सबैलाई चाहिँ मैले चाहिँ काममा लगाएको छु र मलाई के कुरा म अभिभावक जस्तो भूमिका खेल्ने म धेरै सङ्घर्ष गरेँ सानैदेखि म अलिक गरिब परिवार नै हो अब एउटा विपन्न परिवार हो हाम्रो खासै त्यस्तो प्रशस्त अब चाहिँ हामी जे होस् 12 महिनामा हामी 9 महिना हामी पुग्ने 3 महिना हामी खान नपुग्ने मान्छे हो होइन पछिल्लो चरणमा चाहिँ मैले के गरेँ भने मैले घर परिवारको सहयोग भन्दा नि मैले घर परिवारलाई सहयोग गर्नु पर्यो र मैले बुवाले लगाएको केही ऋण अथवा चाहिँ केही आमाहरूले लगाएको केही बाजेहरूले भनौँ न आफन्तहरूले चाहिँ जुन आर्थिक भार पार्नु भएको छ मैले कमाएर तिरेर मैले त्यो चाहिँ मैले जे होस् एउटा बुवा आमाको पुर्खेली सम्पत्ति पनि मैले बचाउन चाहिँ सफल भएँ जो साहुहरूले दृष्टिबन्ध गरेको थिएँ गाउँमा विशेष गरेर पछिल्लो चरी मलाई यो 55 भनौँ न 73 सालको बिचमा पनि परिवारबाट मलाई चाहिँ यो व्यवसाय गर्ने कुरोमा एकदमै मुख्य सहयोग भयो परिवारबाट मेरो श्रीमतीबाट मुख्य गरी सहयोग भयो होइन निकै सङ्घर्ष 20 वर्षमा निकै सङ्घर्ष गर्नु पर्यो अलिक स्वास्थ्यले पनि साथ दिएन जति मैले जति पहिले फुर्तीका साथ काम गरिन्थ्यो अब अहिले एक त कर्मचारी पनि भयो अरूले काम गर्ने भएर पनि हेलचाक्री भयो तर अहिले 20 वर्ष धेरै सङ्घर्ष गरेँ 18 घन्टा 19 घन्टा 20 घन्टा पनि मैले ड्युटी गरेँ 18-19 घन्टा पनि मैले ड्युटी गरेँ अनि जब मेरो छोराहरू हुर्के अनि हुर्किसकेपछि मैले बाहिर काठमाडौँ पढ्न पठाएँ अहिले परिवारलाई पनि मैले काठमाडौँ पठाएको छु होइन र पहिला जति सङ्घर्ष 18-19 घन्टा ड्युटी गर्नु अहिले त्यति सकिँदैन काम गर्दै जाँदा चाहिँ
यो पैसा भन्ने चिज तपाईँलाई के हो जस्तो लाग्छ
मेरो अनुभवमा त मैले सुरुमा चाहिँ मैले चाहिँ धेरै पैसा पछि लागेँ यसले धेरै ठुलो समस्या पनि ल्यायो पैसा नै अलिक बढी महत्त्व राखेर मैले अलिक पैसा नै बढी महत्त्व राखेर बढी पैसातिर ध्यान दिएँ उद्योग व्यवसायतिर ध्यान दिएँ पैसातिर ध्यान दिएँ मलाई 20 वर्ष व्यवसाय गरिसकेपछि जब मेरो 40 दशकमा अब पुग्ने बेला मलाई के अनुभव भने पैसा सबै थोक रहन्छ पैसा महत्त्व रहन्छ मैले बुझेको पैसा महत्त्व रहन्छ श्रम रहेछ महत्त्व कुरा भनेको पसिनै रहेछ सङ्घर्ष रहेछ काम रहेछ क्या मुख्य कुरा त्यस कारण हामी जति बेला पछिल्लो चरणमा म अलिक काममा हेलचाक्रे गरेँ भनौँ न अलिक सामाजिक काममा बढी उत्तरदायी भएँ अरूको काममा प्राथमिकता दिने भएँ अब जस्तो नामको लागि काम गरेँ भनौँ न अलिक सामाजिक कार्यमा बढी भन्दा पनि मैले ध्यान सामाजिकतिर गयो मेरो व्यवसायभन्दा अलिक ध्यानतिर हो त्यता जाँदा कस्तो भयो भने व्यवसायमा अलिक असर पऱ्यो व्यवसायमा केही त फाइदा पनि भएको छ किनभने नेटवर्क अलिक बलियो भयो पहिलाभन्दा धेरै ठुलो हाई लेभल ठाउँमा गइयो पुग्यो धेरै सुसङ्गत भयो तर मुख्य कुरा भनेको पैसाको विषयमा भनेको यो जति पैसालाई महत्त्व दिएर मान्छे काम गर्छ त्यो हानिकारक छ म भन्ने त्यो सुझाव दिन्छु मेरो अब मेरो पुर्खाहरू अथवा मेरो आफन्तहरू साथीभाइहरू अथवा कोही नयाँ युवा उद्यमशीलहरूलाई पैसा मात्रै ध्यान होइन मुख्य कुरा भनेको तपाईँको संस्कारको कुरा अनि अब तपाईँको एउटा इमान्दारीता कुरा श्रमको कुरा होइन मुख्य भनौँ न नैतिकताको कुरा र इमान्दारीको कुरा सङ्घर्ष मुख्य कुरा भनेको श्रम कुरा सङ्घर्ष गर्ने कामप्रति जवाबदेही हुने अथवा कामप्रति लगनशील हुने त्यतातिर ध्यान दियो भने पैसा स्वतः आउँछ होइन
अब यो पैसाको कुराकानी गरिरहँदा होइन तपाईँको घर परिवारमा हुने सानोतिनो खर्च हुन्छ नि
हजुर
त्यो श्रीमान श्रीमती बीच छलफल गरेर खर्च गर्ने गर्नुहुन्छ कि या तपाईँले आफै गर्नुहुन्छ के गर्नुहुन्छ कसरी मिलाउनुहुन्छ
यस्तो छ मेरो त अब म मुख्य अब चाहिँ घर परिवारको म अगुवा मूल्य मान्छे म आफै हो त्यस कारण चाहिँ मेरो अब मेरो प्रत्यक्ष मेरो निर्देशनमा चाहिँ मेरो छोराले खर्च गर्ने कुरा म आफै हेर्छु परिवारले खर्च गर्ने कुरा म आफै हेर्छु टोटल कमान भने आर्थिक रूपमा चाहिँ सबै व्यवस्था मैले आफै हेरेको छु एकद्वारबाट नै मैले काम गरेको छु तर मेरो अनुभव मैले आफूले भोगेको केही घटना केही अरू साथीभाइको घटनाहरू बुझ्दाखेरि यो आर्थिक जुन तपाईँको जुन आर्थिक पैसाको कुरा छ यो पैसा जस्तै अब छोरा बस्यो उद्योग व्यवसायमा छोराले युज गर्ने परिवार बस्यो परिवारले आफू खुसी गर्ने अनि म बसेँ आफू म मुख्य व्यवसाय म बसेँ म आफू खुसी गर्ने या कर्मचारीले आफू खुसी गर्ने त्यो एकदम व्यवसायलाई एकदम हानिकारक एकदम खतरा छ त्यस कारण चाहिँ हरेकबाट एउटा चाहिँ सिस्टममा खर्च हुनुपर्छ एउटा चेन अफ कमान्डमा खर्च हुनुपर्छ वन्डर सिस्टममा खर्च हुनुपर्छ अनि खर्चको लेखाजोखा हुनुपर्छ अनि बल्ल आफूलाई घाटा कति छ फाइदा कति छ त्यसपछि गएर आफूलाई नाफा कति छ भन्ने कुरा र आफू कुन ठाउँ छ भन्ने थाहा हुन्छ जब तपाईँको जुन आर्थिक मुख्य स्रोत जहाँबाट आउने ठाउँ जुन छ त्यो चाहिँ तपाईँको चाहिँ फरक फरक परिवारको कुनै सदस्य भनौँ फरक परिवारले चाहिँ आफ्नो तरिकाले खर्च गरिदियो भने त्यो एकदम व्यवसायलाई नै हानिकारक थाल्छ र त्यसले पारिवारिकमा पनि त्यसले खलर पुर्याउँछ. केही अब हाम्रो केही घर व्यवहार घटना पनि छन्, केही साथीभाइको छिमेकको पनि घटनाहरू छन् होइन. यो हुनुहुन्न मेरो आफ्नो अनुभव चाहिँ.
तपाईँको यो पैसाकै कारणले परिवारमा कहिले कसो झगडा पर्ने हुन्छ?
हुन्छ हुन्छ,
त्यस्तो भएको छ कि?
त्यो हुन्छ त्यो हुन्छ त्यो हुन्छ. अहिले पश्चिमजरमा त मेरो छोराहरू पनि एकदमै महँगो कलेजमा पढ्ने छोराहरू पनि अब लगभग 20-22 वर्षको भइसक्यो होइन. उनीहरूलाई पनि अब उनीहरूलाई गाडी चाहिएन भन्ने मोटरसाइकल माग्ने, त्यसपछि तपाईँको अनि अहिले नयाँ प्रविधि अहिलेको हालचाल आएको छ, नयाँ चाहिँ प्रविधि प्रयोग गर्न खोज्ने होइन. म अलिक पुरानो परम्परागत शैलीमा चाहिँ म आएको होइन. अनि यो खर्च गर्ने कुरामा पनि तपाईँ कहिलेकाहीँ खटपट हुन्छ परिवारमा. कहिले परिवारले पनि अब राम्रो गाडीमा हिँड्ने, अब सुनमाल अलिक महँगो खाले सुनमाल, अब अरूको देखिसकेर चाहिँ सुनमालमा पैसा हाल्न खोल्ने. म फेरि उद्योगतिर बढी मैले चाहिँ यो उत्पादनमूलक यो अनुपता हुन्छ नि, उत्पादन नहुने त्यस्तोसम्म लगानी नगर्ने मेरो इन्ट्रेस्ट छ. मेरो अहिले पनि त्यही, म हरेक मेरो घरमा हेर्नु होला राम्रोसम्म टाइल पनि हालेको छ घरमा, तर मैले अहिले मेरो व्यवसायमा मैले मार्बल टाइल हालेको छु मेरो व्यवसाय गर्न.
अनि यो घर परिवारमा यो जस्तो खर्च हुन्छ नि, यो खर्चको लेखाजोखा गर्नुहुन्छ कि सबैजना?
त्यो म गर्छु तर त्यो गर्नु भनेको परिवारको लागि, कतिपय परिवारलाई सही हुँदो रहेछ होइन. मैले आफ्नो अनुभव बुझेको, म हिसाब गरेर खर्च गर्ने. अनि हाम्रो घर परिवारमा कस्तो भयो भने कतिपय कम्प्रोमाइज गरिदिने, के भइहाल्छ त यदि खर्च गरेर के फरक पर्छ र भइहाल्छ भन्ने. म चाहिँ क्यालकुलेटर हानेर माइनस वाला 100 रुपियाँ रिचार्ज पनि मैले क्यालकुलेसन गरेर राख्ने. अनि छोराहरूले पनि 2-4 हजार खर्च गरिदिने आफू खोजी, कहिले काहीँ परिवारले खर्च गरिदिने, कहिले काहीँ बुवा आमाले पनि भनौँ आफ्नो तरिकाले, कहिले काहीँ आफन्तले आफ्नो इष्टमित्रले पनि खर्च गरिदिने. जय साहबको छ भन्ने भए इष्टमित्रले खर्च गरिदिने भयो, कहीँ साधुले गरिदिनु भयो, कहीँ जेठान साहबले गरिदिनु भयो, अब कोही आफन्तले चाहिँ होइन. जयको के फरक पर्छ र एक दिन गाडी लग्यो के घुम्नु जाने, राजा जाने लग्यो त कोविड जाने भनिदिन्छन्, गाडी घुम्काएर लैदिन्छन् हेर्नु. अनि आउँदा जाँदा खर्च तपाईँको 10,000 खर्च आउँछ, कहिले कहिले बिग्रिएर आउँछ 50-60 हजार खर्च हुन्छ, मेरोमा 50,000 लस भइरहन्छ. आफन्तहरूलाई चाहिँ साथीहरूलाई चाहिँ फलानुले चाहिँ उद्रामले चाहिँ सहयोग गरिरहेको छ, के फरक छ र भन्ने किसिमको, यस्तो किसिमको तपाईँको हुँदाखेरि व्यवसायमा असर त अलिक कन्फ्लिक्ट त छ, अलिक समस्या.
तपाईँ यति धेरै खट्नुहुन्छ, यति धेरै काम गर्नुहुन्छ होइन, यति धेरै काम गरिरहँदा घर परिवारबाट हो हाम्रो लागि यति धेरै गर्नु भएको छ भनेर कहिले तपाईँलाई धन्यवाद भनेर भन्नुहुन्छ कि हुँदैन?
त्यस्तो छोराहरूले एकदम भन्छ, एकदम कान्छो छोराले एकदमै भन्छ, एकदम त्यो कान्छो छोरा म्यानेजमेन्ट पर्छ, दुइटै म्यानेजमेन्ट हुन्छ, तर दुइटा छोरामध्ये कान्छो छोराले त एकदमै सिरियली कुराहरू मिनट सेकेन्डको उसले चाहिँ क्यालकुलेसन गरेर, बुवा तपाईँ यति काम गर्नुहोस्, तपाईँ रेस्ट गर्नुहोस्, तपाईँ स्वास्थ्यलाई ख्याल गर्नुहोस्, तपाईँ एक्सर्साइज गर्नुहोस्, व्यायाम गर्नुहोस्, तपाईँ त अब फिजिकल हेर्नेवाला, तपाईँ स्वास्थ्य आफै ख्याल गर्नेवाला भइसक्यो, तपाईँ बिरामी हुनुहुन्छ भन्दा नभन्दै म बिरामी भयो कि, यसपालि 2-3 महिनामा हस्पिटल बस्नु पऱ्यो कि, त्यस्तो समस्या भयो. म काम यो खास कामको तनावले गर्दा मेरो अरू केही पनि होइन, यही कारोबारको तनाव, कामकाजको तनाव होइन, अनि गर्दाखेरि बिरामी हुने अवस्था पनि भयो होइन.
त्यति बेला तपाईँले काम गरिरहँदा उहाँले चाहिँ हाम्रो लागि गरिदिनु भएको छ भन्दाखेरि अनि कस्तो महसुस हुन्छ तपाईँलाई?
नै त्यस्तो त धेरै राम्रो कुरा हो नि. अब जे होस् उनीहरूले जे होस् छोराहरूले परिवारले चाहिँ जे जति गर्नुभएको छ तपाईँले हाम्रो लागि गर्नुभएको छ, जे जति गर्नुभएको छ हाम्रो लागि गर्नुभएको छ भनेर प्रशंसा गर्छन्, र अहिले पछिजरी उनीहरूले मलाई दिने सुभाष भने अरूको लागि धेरै नदौड्नुहोस्, दुनियाँ स्वार्थी छ, धेरै स्वार्थी छ दुनियाँ चाहिँ, बलियोको सबैले आगो ताप्छ, त्यस कारण चाहिँ आर्थिक कुरालाई अलिक राम्रोसँग मजबुत बनाउनुहोस्, परिवारलाई विशेष ध्यान दिनुहोस् परिवारप्रति, अनि समाजमा नि हेर्ने कुरा त ठिकै छ तर पहिलो प्राथमिकता भनेको घर परिवारलाई दिनुहोस् भन्ने किसिम सुझाव छ. मलाई पनि त्यस्तै फिल भएको छ, किनभने घर बन्यो भने, परिवार बन्यो, घर शान्ति भयो भने, घरमा राम्रो भयो भने सबै ठाउँ बाहिर चाहिँ राम्रो हुन्छ. सबैलाई के सुझाव दिन्छु भने पहिलो घर घरमा शान्ति हुनु गर्नुहोस्, घर परिवार शान्ति गर्नुहोस्, घर परिवार सरसल्लाह गर्नुहोस्, घर परिवार सबै सङ्घर्ष चिलाउनुहोस्, श्रम गर्नुहोस्, काम गर्नुहोस्, आर्थिक स्रोतै जुटिहाल्छ. त्यसरी पैसा धेरै पछि लाग्नु पर्दैन, पैसा आफै घरमा आउँछ होइन. सङ्घर्ष गर्नु पऱ्यो, मिलेर गर्नु पऱ्यो, एकले अर्कालाई श्रम शोषण गर्ने अनि एउटा मालिक बन्ने, एउटा दास जस्तो बन्ने होइन, त्यस्तो खाले नहोस् होइन. तर म सानो बाटो फुटबाट आएको मान्छे हो, म सानो जिरोबाट आएको मान्छे भए हुनाले म फेरि यसलाई लैजान्छु गतिमा चाहिँ, यसलाई गतिमा उठाइहाल्छु मैले, जसरी पनि यसलाई गतिमा उठाइहाल्छु, राम्रो ठाउँमा लिइहाल्छु. एकदमै घर परिवारको मलाई सपोर्ट पनि चाहिएको छ, भइरहेछ, अझै सपोर्ट पनि चाहिएको छ घर परिवारको. बिचमा परिवारले चाहिँ व्यवसाय घटाउनुहोस् भन्ने थियो सुझाव, अलिअलि कन्फ्लिक्ट द्वन्द्व पनि भयो हाम्रो. व्यवसाय घटाउनुहोस्, लगानीलाई घटाउनुहोस्, तनाव कम गर्नुहोस् भन्ने सुझाव थियो परिवारको होइन. मैले बिचमा व्यवसायलाई घटाउने प्रयास त गरेँ, हुँदो रहेछ त्यस्तो हुँदो रहेछ, सजिलो हुँदो रहेछ, तर बचत गर्ने बानी चाहिँ बसाल्नुपर्छ. अनि बचत गर्ने बानी बसाल्यो भने अप्ठ्यारो परेर त्यसले धान्दो रहेछ. 53-54 सालमा 100 रुपियाँ बचत गरेको छ अगाडिको, त्यति बेला सुरु गरेको, अहिले तपाईँको 4 लाख पुगेको छ कोहीको सेयरै. बचत गर्ने बानी गर्नुपर्छ, पैसाको समस्याको समाधान हुन्छ. बचत गर्ने बानी भएन भने यति गम्भीर दुर्घटना, यति समस्या पर्छ कि तपाईँको अब केही हामीले मैले पनि क्षति बिहोरिया छु, मैले घर छेउमा पनि देखाएको छु होइन. जसले बचत गर्ने बानी गरेको छैन त्यसलाई धेरै आर्थिक सङ्कट परेको छ, त्यस कारण बचत गर्ने बानीमा चाहिँ ख्याल गर्नुपर्छ, त्यसले चाहिँ भविष्यको चाहिँ अप्ठ्यारो चाहिँ टार्छ.
यो अनुभव सुनिसकेपछि काम चाहिँ गर्नुपर्छ है, काम र लगनशीलताले मानिसलाई धेरै ठुलो प्रगति चाहिँ दिन्छ भन्ने एउटा उदाहरण चाहिँ हुनसक्छ है.
सानो ठुलो नभनेर मेहनत र इमान्दारीका साथ गर्ने हो भने उदिराम डाङ्गी जस्तो भइन्छ भन्ने कुरा चाहिँ उहाँको कुराबाट चाहिँ प्रमाणित हुन्छ है.
अर्को कुरा निरन्तरता पनि ठुलो कुरा होला है, सधैँभरि लागिरहनु पर्यो, कुनै दिन समस्या आइपऱ्यो भने, अप्ठ्यारो पर्यो भन्दैमा त्यो कामबाट पछाडि हट्नु भएन र त्यो सँगसँगै आइपर्ने आर्थिक समस्याहरूलाई पनि झेल्नु पर्यो र आर्थिक व्यवस्थापन पनि गर्दै गर्नु पर्यो।
अब यो सँगै हामी कुराकानी सुन्ने बेला आएको छ, परिवारमा हुने खर्चलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र पैसाको बचत गर्न के कुरामा ध्यान दिनुपर्छ भनेर हाम्रो साथी केशव ढकालले कुराकानी गर्नु भएको छ।
त्यो गर्न सकियो भने हामी परिवारलाई आर्थिक रूपमा कति चाहिँ सशक्त बनाउन सकिन्छौँ भन् सक्छौँ भन्ने विषयमा चाहिँ कुराकानी छ। हामीसँग हुनुहुन्छ मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्रका केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख डाक्टर आनन्द प्रसाद सुवेदी, उहाँसँग गरिएको यो कुराकानी सुनौ जसले गर्दा हामीलाई हाम्रो पारिवारिक रूपमा पैसाको व्यवस्थापन गर्न केही सहज चाहिँ बनाउनेछ।
पैसा अपरिहार्य चिज हो र यसको महत्त्वको कुरा गर्दा म यसलाई तिनवटा ढाँचाबाट यसको महत्त्व औल्याउन चाहन्छु। पहिलो चाहिँ मान्छेको आधारभूत आवश्यकता परिपूर्तिको अवधारणा हो। मानिसलाई आधारभूत कुराहरू परिपूर्ति गर्नको लागि घाँसबास कपासदेखि स्वास्थ्य शिक्षा लगायत यस्ता आधारभूत कुराहरू परिपूर्ति गर्नको लागि यसको उपादायता हुन्छ भने, दोस्रो चाहिँ सामाजिक व्यवस्थाको अवधारणाको कुरा हो। समाजमा आफ्नो सर्कलमा, सामाजिक व्यवस्थाभित्रको आफ्नो सर्कलमा मान्छेले आफ्नो आवश्यकता आफ्नो हैसियतलाई कायम राख्नको लागि पैसाको महत्त्व महसुस गरेको हुन्छ। त्यतिखेर मान्छेलाई पैसाको आवश्यकता हुन्छ। पैसा बिना मान्छेले त्यो समाजमा आफ्नो सामाजिक हैसियतलाई स्थापित गर्न र कायम गर्न सकेको हुँदैन भने, तेस्रो ढाँचा चाहिँ यसमा उपभोक्तावादी सामाजिक संरचना हो, उपभोक्तावादी पुँजीवादी व्यवस्थाभित्रको कुरा हो, जसमा मान्छेले आफ्नो उपभोक्ता जुन पुँजीवादी व्यवस्थाभित्रको उपभोक्तावाद छ, नयाँ नयाँ उपभोग्य चिजहरूको उपभोग गर्ने कुरा, यसको उपभोग्य कुराहरूमा आफ्नो पहुँच बढाउनको लागि चाहिँ मान्छेले पैसाको महत्त्व चाहिँ महसुस गरेको हुन्छ।
कति पैसा आवश्यक पर्छ मान्छेलाई आफ्नो दैनिक जनजीवन चलाउन भनेर त्यस्तो केही छ?
अब यसमा चाहिँ ठ्याक्कै यति पैसा आवश्यक हुन्छ भनेर आकलन गर्नु बहुत गाह्रो कुरा हो। यो चाहिँ निरपेक्ष भन्दा पनि सापेक्ष हुन्छ। मलाई आफूले एसएलसी दिने ताका एउटा मैले उपन्यास पढेको थिएँ, मलाई त्यो एउटा उपन्यासको सानो सन्दर्भ याद भयो। त्यो चाहिँ हृदय चन्द्रसिंह प्रधानको एक चिहान भन्ने उपन्यास थियो। त्यहाँ चाहिँ त्यहाँ एकजना पात्रले, अष्टनारायण भन्ने पात्रले, आफूले लुकाएर राखेको 25 रुपियाँ मेरो दाह संस्कार गर्नको लागि चाहिन्छ, तिमीहरूले त्यो मेरो उपचारमा खर्च नगर भनेका थिए र उनले त्यो 25 रुपियाँ नै उनको लागि पर्याप्त ठानेका थिए भने कुनै मान्छेको लागि त्यो अपर्याप्त हुनसक्छ। यसले गर्दाखेरि त्यो मान्छे विशेष, परिवेश विशेष, समय विशेष, यसले चाहिँ निर्धारण गर्ने कुरा हो जस्तो लाग्छ।
मान्छे पैसाको लागि कति हदसम्म सक्रिय हुनुपर्ने आवश्यक हुन्छ?
यसमा म फेरि मेरो अगाडिको विचारमा जान चाहन्छु। तिनवटै ढाँचा मध्ये मान्छेले कुन ढाँचालाई प्राथमिकतामा राख्यो भन्ने कुरा हो। आधारभूत आवश्यकता परिपूर्तिलाई उसले प्राथमिकतामा राखेको छ कि, त्यो सामाजिक व्यवस्थाभित्रको त्यो संरचनाभित्र आफ्नो हैसियतलाई कायम गर्नुपर्छ भन्ने कुरालाई उसले राखेको छ कि, र अहिलेको वर्तमान पुँजीवादी व्यवस्थाभित्र आफ्नो उपभोग्य स्तरलाई बढाउनुपर्छ भन्ने कुरालाई उसले आफ्नो प्राथमिकता राखेको छ, यसले निर्धारण गर्ने।
तपाईँ हाम्रो परिवेश जुन समाजमा हामी छौँ यो ठाउँमा पैसाका लागि मान्छेहरू कतिको कुन रूपमा क्रियाशील भएको पाइन्छ, देख्नुहुन्छ तपाईँ?
हाम्रो अहिलेको परिवेशमा कुरा गर्दाखेरि मान्छेहरू पैसाको लागि धेरै नै क्रियाशील छन्। पुँजी सङ्कलन, पुँजी निर्माण, अर्थ आर्जन भन्ने कुरालाई मान्छेहरूले अहिले पहिलो प्राथमिकता राखेका छन्। यो चाहिँ हामीले विभिन्न किसिमका एनजिओ आइएनजिओहरूले सञ्चालन गरेको कार्यक्रम र ती कार्यक्रममा जोडिएका मान्छेहरूको व्यवहार हेर्दाखेरि पनि आकलन गर्न सकिन्छ। अहिले चाहिँ समाजमा चाहिँ विभिन्न किसिमको आय आर्जनका कामहरू गर्ने एनजिओ आइएनजिओहरूले पनि त्यस्तै कुराहरूलाई चाहिँ बढी प्राथमिकता राखेर कार्यक्रमहरू अगाडि लैजाने र त्यस्ता खालका कार्यक्रमहरूमा मान्छेहरू बढी जोडिने, त्यसमा उत्सुक हुने, समूह निर्माण हुने गर्ने भएको कारणले गर्दाखेरि मान्छेहरू अहिले पुँजी निर्माण, अर्थ सङ्कलनमा धेरै नै क्रियाशील छन्। र यसको लागि एउटा के कुरा पनि छ भन्नुहुन्छ भने, समाज गुजारा प्रणालीबाट बजार व्यवस्थातिर परम्परागत तरिकाबाट पुँजीवादतिर यसरी गइसकेको कारणले गर्दाखेरि यो मान्छेको लागि नगरी नहुने एउटा बाध्यात्मक परिस्थिति भएको कारणले गर्दाखेरि मान्छे यति सक्रिय भएका छन् भन्ने मलाई लाग्छ। किन भन्नुहुन्छ भने, पहिला जस्तो अब हाम्रो आफ्नै घर व्यवहारमा आफैले उत्पादन गरेको चिज वस्तुहरूबाट हाम्रो गुजारा सम्भव छैन र हाम्रो अगाडिको हाम्रो पिँढी, हामीदेखि हामी पछाडिका पिँढीहरूको पनि त्यो प्रकृतिबाट उनीहरूको गुजारा सम्भव छैन। यसले गर्दाखेरि पनि मान्छेहरू अहिले बाध्यात्मक परिस्थितिमा उनीहरू चाहिँ बढी क्रियाशील हुँदै गएको मैले महसुस गरेको छु।
अब यो पैसा कमाउने नाममा क्रियाशील हुनु सकारात्मक कुरा हो अत्यन्तै पनि, तर कुन बाटो अप्नाइयो भन्ने कुराले पनि प्रभाव पार्छ कि?
एकदमै त्यो चाहिँ प्रभाव पार्ने कुरा हो। यो मानिसहरूलाई पैसाको लागि, पैसा कमाउनका लागि अब जे पनि गर्नुपर्छ भन्ने धारणाबाट कुनै कुनै मान्छेहरू निर्देशित भएर त्यस्ता घटनाहरू गरेको पनि हामीले पाउन सक्छौँ। त्यो सामाजिक विकृतिभित्र तिनी कुराहरू पर्छन्, तर त्यसलाई हामीले गौण रूपमा मानेर त्यसलाई नियन्त्रण गर्दै एउटा सामाजिक परिपाटीभित्रै स्वच्छ प्रतिस्पर्धाबाट आफ्नो नैतिकता र इमान्दारितालाई कायम राख्दै आफ्नो परिश्रमलाई समाजमा एउटा नमुनाको रूपमा देखाउँदै पनि मान्छेहरूले चाहिँ आय आर्जन गर्न सक्छ, पैसा कमाउन सक्छ। अब हामीले यही कुराहरूलाई बढी जोड दिएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ।
पैसा कमाउनका लागि अथवा आय आर्जन गर्नका लागि सक्रिय हुनु पर्यो, तर त्यसको लागि गलत बाटो अप्नाउनु
भएन।
पैसा कमाउनको लागि, आय आर्जन गर्नको लागि सक्रियता बढाएको छ पछिल्लो समय भन्नुभयो यहाँले। अब हामीले कमाएको पैसालाई व्यवस्थापन कसरी गरेका छौँ, त्यो सही व्यवस्थापन गर्न सकेका छौँ कि सकेका छैनौँ?
एकदम राम्रो प्रश्न हो यो हजुरको। यो सही व्यवस्थापन गर्न सकेनौँ भने पैसा कमाए पनि परिवार विखण्डन हुने, न्यूनतम आवश्यकताहरू पनि परिपूर्ति गर्न नसक्ने, जीवन झन् कष्टपूर्ण हुन सक्ने स्थिति आउँछ। यसले चाहिँ हाम्रो आम्दानी, बचत, खर्च, यसको चाहिँ जुन सिलसिला छ, यो सिलसिलामा हामीले ध्यानपूर्वक यी कुराहरूलाई चाहिँ पुरा गर्नुपर्छ। हामीले निश्चित बचतलाई पनि जोड दिनुपर्छ, खर्चलाई पनि नियन्त्रण गर्नुपर्छ भने आम्दानी बढाउने कुराहरूलाई चाहिँ महत्त्व दिनुपर्छ। अब यो कुरा हो, समाजमा हाम्रो समाजको कुरा गर्ने हो भने अहिले चाहिँ विभिन्न किसिमको सहकारीहरू र यो माइक्रो फाइनान्सका सङ्घ संस्थाहरू खुलेको कारणले गर्दाखेरि मान्छेहरूले आम्दानीबाट नियमित रूपमा अनिवार्य बचतलाई घटाएर मात्रै खर्च गर्ने स्थिति पनि हाम्रो गाउँ समाजमा देखिएको छ। यो चाहिँ राम्रै कुरा हो। यहाँभन्दा अगाडि यस्ता सङ्घ संस्थाहरू नहुने बेला मान्छेहरूले आम्दानी गरेर खर्च गरिसकेपछि बचेको पैसालाई बचतमा लैजाने खालको देखिन्थ्यो। त्यसले गर्दाखेरि मान्छेलाई खास उल्लेख्य बचतमा पुर्याउन सक्दैन, तर अहिले जुन परिपाटी छ, आम्दानी गर्ने, नियमित रूपमा गर्न पर्ने, आफ्नो बचत पुरा गर्ने र त्यसबाट बचेको कुराहरूलाई खर्च गर्ने भन्ने कुराहरू छ, यो राम्रै कुरा हो र गर्न पनि यही पर्छ जस्तो मलाई लाग्छ।
जस्तो समान कमाईमा पनि त्यसको उचित व्यवस्थापन गर्न नसक्दा र गर्न सक्दा त्यसले कतिको फरक पार्छ?
हामीले यदि आम्दानी गऱ्यौँ, आम्दानी गरेर निश्चित बचत गऱ्यौँ, त्यसपछि खर्च गऱ्यौँ भने समान कमाई भएको मान्छेहरूले पनि समान ढङ्गले आफ्नो पारिवारिक हैसियतलाई कायम गर्न सक्छ। यदि यो कुरालाई ख्याल गर्न सकेनौँ, आम्दानी गऱ्यौँ, खर्च गऱ्यौँ र त्यसपछि बचेकोलाई मात्रै हामीले बचत गर्ने सिलसिलामा जान थाल्यौँ भने समान हैसियत भएको मान्छेहरूमा चाहिँ धेरै किसिमको उतार चढाव अथवा फरक पाउन सकिन्छ। यसले गर्दाखेरि यही हो, यो आम्दानी गरिसकेपछि खर्च गर्ने र बचत गर्ने जुन परिपाटी छ, यही कुरामा हामीले ध्यान दिन सक्यौँ भने यो कुराहरूलाई चाहिँ हामीले मिलाएर लग्न सकिन्छ जस्तो लाग्छ मलाई।
तपाईँले आफ्नो व्यक्तिगत रूपमा कहिले आत्ममूल्याङ्कन गर्नुभएको छ, आफ्नो मेरो कमाइलाई मैले यसरी व्यवस्थापन गरेको छु भनेर?
अब यो हामी जस्तो मध्यमवर्गीय भनौँ, म आफूलाई मध्यमवर्गीय परिवारको सदस्यको रूपमा गर्न चाहन्छु, मध्यमवर्गको मान्छेहरूले हामी आफैले सबै कुराहरू व्यवस्था गरेर काम गर्नुपर्ने भएको कारणले गर्दाखेरि मेरो अहिलेको आम्दानी र मेरो आफ्नो जुन एउटा अवस्था छ, यो अवस्थालाई आकलन गर्दाखेरि मैले यो कुराहरूलाई तालमेल मिलाएरै अगाडि बढेको छु जस्तो मलाई लाग्छ।
हामी कहाँ यो समाजमा कस्तिको परिपाटी पाउनु भएको छ तपाईँले, यो पैसाको उचित व्यवस्थापन गर्ने चलन कतिको?
छिटपुट रूपमा भएको घटनाहरू हेर्ने हो भने पैसाको व्यवस्थापन गर्न मान्छेहरूले नसकेका घटनाहरू पनि थुप्रै छन्। जस्तो अब चर्को ब्याज दरमा बाहिरबाट ऋण लिएर थप ब्याज पाउने आशमा पनि ऋण दिएका कुराहरू छन्। वास्तवमा यो पैसाको व्यवस्थापनको यो दुरुपयोग हो, यसरी पैसाको व्यवस्थापन हुन सक्दैन। उद्यमशीलतालाई महत्त्व नदिकन ब्याज खाने परिपाटी पनि छ कतै कतै, त्यो चर्को नभए पनि न्यूनतम ब्याज भए पनि ब्याज मात्रै खाएर ठिकै छ, यति भए पनि आएकै छ भन्ने खालको कुराहरू पनि छ, यो पनि त्यति राम्रो कुरा होइन। जहिलेसम्म हामीसँग जति जे जति बचत छ अथवा जे जति पुँजी छ त्यसलाई चाहिँ उद्यमशीलतामा उद्यममा लगाउन सक्यौँ, त्यसले नै हामीलाई थप पुँजी निर्माण गर्न र आफ्नो चाहिँ क्षमता विकास गर्नको लागि अथवा समाजप्रतिको पनि हामीले यस्तो खालको योगदान गऱ्यौँ भन्ने खालको एउटा देखाउने, आफू गौरव हुने वातावरण हुनसक्छ। त्यसले गर्दाखेरि अब छिटपुट रूपमा पैसाको व्यवस्थापन मा कमजोरीहरू पनि छन्, केही मान्छेहरू त्यसरी व्यवस्थापन गर्न नसकेको पनि देखिन्छ, पुँजी भएर पनि कुनै कुनै मान्छेहरूको फेरि व्यक्तिगत क्षमता नभएको कारणले गर्दाखेरि पनि सम्पत्ति छ, जग्गा जमिन छ, पैसा पनि छ, उहाँहरूले चाहिँ राम्रोसँग लगानी गरेर गर्न नसकेका घटनाहरू पनि छन्, ठाउँहरू अवस्थाहरू पनि छन्, त्यो उहाँहरूको व्यक्तिगत अवस्था होला होइन, व्यक्तिगत क्षमताको कुराहरू होला। अब यस्ता खालको पैसालाई व्यवस्थापन गर्न नसक्ने क्षमता भएर पनि अथवा पुँजी सम्पत्ति भएर पनि पैसालाई व्यवस्थापन गर्न नसक्ने गर्न सक्ने क्षमता नभएका यस्ता घटनाहरू पनि केही ठाउँमा देखिन्छ भने अब केही कुराहरू हेर्ने हो भने मान्छेहरूले राम्रोसँग आफूलाई सक्षम बनाएको यो क्षेत्रमा योगदान गर्न सकेको खालको पनि त्यस्तो खालको घटनाहरू हामीले पाउँछौँ। त्यसले गर्दा अब निरपेक्ष ढङ्गले व्यवस्थापन गर्नै सकेका छैनन् अथवा व्यवस्थापन राम्रो भएको छ भन्ने भन्न अलिक गाह्रो कुरा होला। यही ढङ्गले
सुधार चाहिँ भएको छ, बचत गर्ने अथवा पैसाको सही व्यवस्थापन गर्ने परिपाटीको चाहिँ विकास भएको छ भनेर भन्नु
एकदम मलाई त्यो लाग्छ। अहिले अहिलेको जुन सहकारीहरू र माइक्रो फाइनेन्सका ऊहरू छन् यसले चाहिँ मान्छेहरूलाई बचत उन्मुख चाहिँ गराएको छ, यसले बचत गराउनलाई मान्छेहरूलाई प्रेरित गरेको छ भन्ने चाहिँ मलाई लाग्छ।
उचित व्यवस्थापनका लागि केही उपायहरू छन्, एक दुई तिन बुदागत रूपमा यसो यसो गर्न सक्यो भने सही व्यवस्थापन हुन्छ पैसाको भन्ने केही छ?
पैसाको उचित व्यवस्थापन भनेको उपभोगको उपभोगतर्फ व्यवस्थापन नभइकन मैले उद्यमशीलतातर्फको व्यवस्थापनलाई जोड दिन खोजेको हो। यसलाई बुदागत रूपमा भन्दाखेरि अब ठाउँ विशेष अनुसार र मान्छेहरूको उनीहरूको क्षमता जुन पुँजीको माथिको क्षमता छ त्यो क्षमता अनुसार नै ठाउँ विशेष अनुसार हामीले केही गर्न सक्यौँ भने त्यसरी नै जान सकिन्छ जस्तो लाग्छ।
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम पैसाका कुराबाट बिदा लिने बेला भइसकेको छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो ठेगाना हो
कार्यक्रम पैसाका कुरा, रेडियो भेरी एफएम 98.6 102.7 MHz, वीरेन्द्रनगर 8 सुर्खेत। साथै तपाईँले हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 083-522-445 फोन गरेर पनि हामीलाई सल्लाह सुझाव दिनु सक्नुहुन्छ। यदि तपाईँसँग कुनै अनुभव छ भने हामीलाई तपाईँले हाम्रो रेडियोको मेल आइडीमा लेखेर पनि पठाउन सक्नुहुन्छ, होइन मतलब त्यो कुरा पनि
हुन्छ भने यहीँ आएर पनि तपाईँको अनुभव बाँड्न सक्नुहुन्छ।
यति भन्दै
आजको कार्यक्रमबाट म मधुबन
र म दीपा बिदा हुन्छौँ। नमस्कार, नमस्कार।